نبی کریم صلی اللہ علیہ وسلم بحیثیت معلم. ٹاپک نمبر 32. طلبہ کو یاد دہانی کرانے کی اجازت، یعنی ریمائنڈرز اسٹوڈنٹس کو دینے کے لیے کس طریقے کا معاملہ ہوتا تھا. نبی صلی اللہ علیہ وسلم نے صحابہ کرام کو اس بات کی اجازت دی ہوئی تھی کہ اگر آپ کبھی بھول جائیں تو آپ کو یاد دلا دیں. کبھی نماز میں کوئی رکعت بھول گئے، بات کہنی کچھ تھی، اور جیسے مثال ہے کہ پڑھانا کہیں اور سے تھا اور کہیں اور سے شروع کر دیا، تو پورے ادب کے باوجود اچھے طریقے سے ریمائنڈ کرایا جا سکتا ہے، اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس کی اجازت دی ہوئی تھی. اس کی ہم چند مثالیں دیکھیں گے. نماز کے بارے میں یاد دہانی. امام بخاری اور امام مسلم رحمہ اللہ نے حضرت اسامہ بن زید سے روایت نقل کی، کہتے ہیں کہ ردفت رسول اللہ صلی اللہ علیہ وسلم من عرفات، فلما بلغ رسول اللہ صلی اللہ علیہ وسلم الشیب الایسر الذی دون المزدلفتی اناخ فبال ثم جاء فسببت علیہ الوضوء فتودا وضوء خفیفا فقلت الصلاۃ یا رسول اللہ صلی اللہ علیہ وسلم قال الصلاۃ امامک فرکب رسول اللہ صلی اللہ علیہ وسلم حتی اتى المزدلفۃ فصلی. میں عرفات سے سواری پر رسول اللہ صلی اللہ علیہ وسلم کے پیچھے بیٹھا. جب رسول اللہ مزدلفہ سے پہلے بائیں گھاٹی کے پاس پہنچے تو آپ نے اٹھنی کو بٹھایا اور پیشاب کیا. پھر آپ تشریف لائے تو میں نے آپ پر وضو کا پانی ڈالا. آپ نے ہلکا سا وضو فرمایا تو میں نے عرض کیا یا رسول اللہ نماز. آپ نے فرمایا نماز تمہارے آگے ہے، یعنی مزدلفہ میں پڑھی جائے گی. پھر آپ سوار ہوئے یہاں تک کہ مزدلفہ تشریف لائے اور نماز پڑھی. یعنی آپ نے وضو تو کیا لیکن نماز نہ پڑھی، تو صحابہ کو تھوڑی حیرت ہوئی. وہ سوچے کہ آپ بھول گئے، تو جب آپ کو یاد دلایا تو آپ نے کہا نہیں، مجھے پتا ہے کہ نماز جا کے آگے پڑھیں گے. اس پر امام نووی اس کی شرح میں لکھتے ہیں، میں نے عرض کیا یا رسول اللہ نماز، تو آپ نے فرمایا نماز آگے ہے. اس کا معنی یہ ہے کہ اسامہ نے نماز مغرب کے بارے میں یاد دہانی کروائی، اور انہوں نے سمجھا کہ اس رات نبی کریم نے بھول کر نماز کو باقی راتوں کے برعکس مؤخر کیا. تو ان کے جواب میں نبی صلی اللہ علیہ وسلم نے فرمایا نماز تمہارے آگے ہے، یعنی اس رات کی نماز کی ادائیگی تمہارے آگے مزدلفہ میں ہے. مراد یہ کہ ہم راستے میں نہیں پڑھیں گے بلکہ اپنے مقام پر پہنچ کے پڑھیں گے. اسی طرح علامہ نووی اس پر فوائد میں لکھتے ہیں کہ اس حدیث سے معلوم ہوتا ہے کہ یہ بات پسندیدہ ہے کہ جب پیروکار دیکھے کہ پیشوا عام عادت کے برعکس کوئی کام ترک کر رہا ہے تو اس کو یاد دہانی کرائے تاکہ وہ اس کو کر لے، یا اپنا عذر بیان کرے، یا اس بارے میں صحیح بات کو واضح کرے اور بتائے کہ عام معمول سے ہٹنے کا یہ سبب ہے. یعنی جب عادتاً ایک کام روز ہوگا تو کسی دن نہ ہو تو بہت بڑی امید کی جا سکتی ہے کہ وہ بھول گئے. انسان تھے نا آپ، دیکھیے کہ جہاں بھی آپ دین والوں کو انسان سمجھیں گے تو آپ ایسی تمام چیزوں کو انسانیت پہ معمول کریں گے، اور جہاں آپ اپنے آپ کو بہت بڑا بنائیں اور اپنا ایک آرٹیفیشیل سا امیج ہے اور بڑی لچھے دار سی باتیں کرتے کراتے ہوئے آپ ادھر ادھر سے بات کریں تو پھر آپ ایسی باتوں کے موقع پر بھی ریئلائز نہیں کریں گے. اور استاد کو بھی کہنا چاہیے غلطی ہو گئی، ہاں بھی سوری، آئی فارگیٹ، میں بھول گیا، مجھ سے غلطی ہو گئی، آئی ایم مسٹیکن. جس انسان چھوٹا نہیں ہوتا بلکہ زیادہ بڑا بنتا ہے. تو لہٰذا آرٹیفیشیل باتیں کرنے کے بجائے بہت ریئلٹی پر یہ تعلقات ہونے چاہیے. پھر اگلی مثال ہے عطیہ دینے کے متعلق تذکیر. امام بخاری اور مسلم نے حضرت سعد رضی اللہ عنہ سے روایت نقل کی، ان رسول اللہ صلی اللہ علیہ وسلم آتا رحتن وسعد جالس فترک رسول اللہ صلی اللہ علیہ وسلم رجلا هو اعجبهم الی فقلت یا رسول اللہ ما لک عن فلان فوالله انی لا اراہ مؤمنا فقال او مسلما فسکت قلیلا ثم غلبنی ما عالم منه فعدت لمقالتی فقلت ما لک عن فلان فوالله انی لا اراہ مؤمنا فقال او مسلما فسکت قلیلا ثم غلبنی ما عالم منه فعدت لمقالتی وعد رسول اللہ صلی اللہ علیہ وسلم ثم قال یا سادو انی لعوت الرجل وغیرہ احب الی منہ خشیتا ان یکبہ اللہ فی النار. بے شک رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت سعد کی موجودگی میں چند لوگوں کو کچھ عطیہ دیا، یعنی کوئی تحفے میں چیز دے دی، اور ایک شخص کو کچھ نہ دیا. سعد فرماتے ہیں اور وہ مجھے ان سب میں سے زیادہ پسند تھا. میں نے عرض کیا رسول اللہ आपको इसको छोड़ने का सबब क्या है? अल्लाह की कसम, बिला शुबा मैं तो इसको मोमिन समझता हूँ। देखिए कितने क्लैरिटी के साथ दिल का शुबा दूर करते हैं ना, कि शायद अल्लाह के नबी उनसे नाराज़ हैं, शायद अल्लाह के नबी सल्लम ने उनको नेक नहीं समझा, और अपना पॉइंट ऑफ व्यू भी दे दिया। आपने फरमाया या मुसलमान, यानी ये कहो कि मैं इसको मुसलमान समझता हूँ। मैं थोड़ी देर खामोश रहा, फिर इसके बारे में मेरी मालूमात का मुझ पर गलबा हुआ, तो मैंने अपनी बात फिर दोहराते हुए अर्ज़ की, आपके इसको छोड़ने का सबब क्या है? अल्लाह ताला की कसम, बेशक मैं तो इसको मोमिन समझता हूँ। आपने फरमाया या मुसलमान, फिर इसके बारे में मेरी मालूमात ने मुझे मखलूब किया, यानी जो मैं इसके बारे में जानता था मैं वही बोलता था। तो मैंने अपनी बात दोहराई और रसूलुल्लाह ने भी दोबारा वही जवाब दोहराया। फिर आपने फरमाया साथ, बिला शुबा मैं इस शख्स को इस खदशे के पेश नज़र देता हूँ कि कहीं वो कमज़ोर ईमान की बिना पर फिसल ना जाए और अल्लाह ताला इसको जहन्नम की आग में औंधा डाल दे, जबकि एक दूसरा शख्स मुझे इससे ज़्यादा अजीज़ होता है, लेकिन मैं इसको नहीं देता। यही सुन्नत अल्लाह की भी है। ज़ाहिर हम अपने प्यारों को देते हैं, और जो हमें अच्छा न लगे हम उसको भीख भी नहीं देते। चलो भाग जाओ, जिसको देने पे दिल आएगा तो सब कुछ देंगे। लेकिन अल्लाह का तरीका इससे फ़र्क भी है, और नबी सल्लल्लाहु अलैहि वसल्लम का भी मामला देख लिया हमने, कि ज़रूरी नहीं कि आप जिसको बहुत दे रहे हैं आप उसको पसंद भी करें। बाज़ लोगों से जान छुड़ाने के लिए भी दे दिया जाता है कि दे दो और बस चुप कर जाएं, ये खामखा बोलेंगे, बेहतर है कि आप इनको ना छेड़ें। तो यहाँ आपने कितने वाज़े तरीके से अपने पॉइंट ऑफ व्यू को क्लियर किया। 3 बार मुतनबे करने की उन्होंने कोशिश की, और वो समझे कि शायद अल्लाह के नबी उस शख्स का हक़ देना भूल गए, लेकिन आपने उन्हें टोका नहीं बल्कि अपना नज़रिया बताया। इस पर इमाम नववी ने तहरीर किया कि इससे अदना का आला को अपनी राय में करीन मसलहत बात के लिए मुतवज्जे करना साबित है। करीन करन से, करन साथ रहने वाले को कहते हैं, कुरून करन कुराना, कुरान पाक में ये लफ्ज़ आता है, करन करन, यानी एक हम असर लोग जो होते हैं। तो पता चला कि अपनी राय में मसलहत की बुनियाद पर मुतवज्जे करना, जबकि एक शख्स इल्म और दर्जे में किसी से छोटा भी हो तो वो ये कर सकता है। हाफिज़ इब्ने हजर इस पर लिखते हैं कि इस छोटे का बड़े को इस बारे में मुतवज्जे करना साबित होता है जिसके मुतालिक वो समझे कि बड़ा भूल गया। अलामा आइनी इस पर लिखते हैं कि इसमें यह है कि अदना जिस बात को करीने मसलहत समझे इसके बारे में आला को मुतवज्जे करे। इसमें आला कौन है? नबी सल्लल्लाहु अलैहि वसल्लम। और अदना कौन है? सहाबी, यानी कंपेरेटिवली। क्यों ऐसा करे? ताकि वो इस बारे में गौर व फिक्र करे। तो यहाँ से आप देखिए कि एक तो हमें शागिर्द को उसके नाम के साथ पुकारने की बात मिली, पीछे भी बात हुई, और बहुत अच्छा लगता है लोगों को अपना नाम पढ़ना, सुनना या लिखा हुआ देखना। फिर दूसरी बात है कि तोहफा देते वक्त आपको लोगों के हालात का पता होता था, आप उसी को पेश नज़र रखते थे। ये भी अच्छी बात है सोचने वाली कि जब गिफ्ट दें तो देखें दे किसको रहे हैं और क्या दे रहे हैं। आप अपनी मर्ज़ी से कुछ दे रहे हैं, जिसको दे रहे हैं वो उसके काबिल ना हो या वो चीज़ उससे ज़्यादा अच्छी हो, दोनों सूरतों में गलत होगा। फिर आप देखिए कि आपका अखलाक के अजीम कि आपने हजरत साहब के मशवरे को कबूल ना करने का सबब इनके लिए वाज़े किया। वरना हम कहते चुप कर जाओ, तुम्हें नहीं पता मैं बड़ा हूँ, तुम्हें ज़्यादा नहीं पता। नहीं, ऐसा कोई रवैया भी आपकी ज़िंदगी से हमें नहीं दिखता। फिर इसी तरह नमाज में आयत छोड़ने पर याद दहानी की ताकीद की। इसके बारे में डिफरेंट जगहों पे देख चुके, जैसे नमाज में आयत छोड़ी आपने तो उसके बारे में इसकी डिटेल्स जो थी, एक और किताब है अल एहतसाब अल वालिदैन, ये उर्दू में भी आती है, माँ बाप का एहतसाब, उसमें मौजूद है। दौरान नमाज किरत में तरद्दुद की सूरत में लुकमा देने की ताकीद, और नमाज में भूलने पर तंबीह के मुताबिक अमल करना। इन सब की डिटेल जो है अल एहतसाब अल दीन में इसकी हदीस पूरी मौजूद है। इसी तरह से नबी सल्लल्लाहु अलैहि वसल्लम का उमर रज़ी अल्लाह अन्हु को हुक्म कि वो आपको हुस्न अदा का हुक्म दें, इसकी भी दलील हम उस किताब की बुक में से देख सकते हैं, पेज नंबर 24 से 28 तक में। तो सारी बात का खुलासा क्या कि अल्लाह के नबी लोगों को इजाज़त देते थे कि याद दहानी कराई जाए। आप ऐसे नहीं थे कि ज़रा सी गलती हुई और गुस्से में आ जाएं और फिर अपनी सफाई पेश करते रहें। बस लोगों को आप टोकें तो आपका दिल साथ ही बैठने लगता है कि इन्होंने बागे से शुरू हो जाना है सफाइयाँ पेश करने, रोने धोने। आपको कोई किसी बात पे टोके ना, मासूम शक्ल बना के आंखें नीचे झुका के खड़े हो जाए, यकीन करें उसको आपके ऊपर ज़्यादा प्यार आएगा। और अगर आप आगे से मानते ही नहीं ना, तो असल में वो दूसरे को भी आप चिढ़ा रहे होते हैं कि नहीं जी आपका फैसला गलत था, और अपने आप को बड़ा भी समझ रहे होते हैं। तो बस दफ़ा हमारे बोलने से वो बातें लोगों को समझ नहीं आती जो हमारी खामोशी से समझ आ जाती हैं। हम भी अल्लाह ताला से ये दुआ करते हैं कि वो हमें नबी सल्लल्लाहु अलैहि वसल्लम के उसवे पर अमल करते हुए अपनी इसलाह की तौफीक दे, और हम ऐसी तमाम चीज़ों को लेकर अपनी ज़िंदगी में इल्म का सफ़र शुरू करें, ताकि हमारे सिखाने से लोग दीन से ज़्यादा दूर ना हों बल्कि इसके और करीब आ सकें। छोटा सा टॉपिक है अगला, वो भी कर लेते हैं। टॉपिक नंबर 33। अपनी मौजूदगी में शागिर्द को तालीम और तरबियत का मौका देना। यानी अपनी मौजूदगी में नबी सल्लम ने सहाबा कराम को इस चीज़ की इजाज़त दी हुई थी कि शागिर्दों को तालीम और तरबियत जो है वो दे सकें सहाबा कराम भी। नबी सल्लम की मौजूदगी में सिद्दीक रज़ी अल्लाह अन्हो का ताबीर ख्वाब, यानी आप मौजूद हैं लेकिन ख्वाब की ताबीर सहाबा कराम में से कोई और दे रहा है। तो आइए ऐसी मिसालें देखें, और इसके ऊपर भी इंशाल्लाह हम थोड़ी बात करेंगे बाद में। इमाम बुखारी और इमाम मुस्लिम रहमहुल्लाह ने इब्ने अब्बास रदी अल्लाहु अन्हुमा से नकल किया, अन्ना रजुलन अता रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फ़क़ाला इन्नी रायतु लैलत फिल मनामि ज़ुल्लतन तंतिफु समना वल असला फ़रन्ना सयत्तकफ़फ़ून मिन्हा फल मुस्तकसिरु वल मुस्तकिल्लु वैजा सबबुन वासिल मिन अल अर्दी इलस समाई फ़अराका अखस्ता बिही फ़अलौत सुम अखज़ बिही रजुलु आखरु फ़अला बिही सुम अखज़ रजुलुन आखरु फ़अला बिही सुम अखज़ बिही रजुलुन आखरु फ़नक़ता सुम वसिला फ़क़ाला अबू बकर रदी अल्लाहु अन्हु या रसूलुल्लाहि बि अभी अंत वल्लाहि لتدعني فأعبرها فقال النبي صلى الله عليه وسلم له أعبرها قال أما الذلة فالإسلام। हदीस आगे भी है लेकिन जो बात कहनी थी वो यहाँ तक आ चुकी है। एक शख्स ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होकर अर्ज़ किया, मैंने रात को ख्वाब में देखा कि अबर का एक टुकड़ा, अबर यानी बारिश, अबर का एक टुकड़ा घी और शहद टपका रहा है, और मैं देखता हूँ कि लोग इन्हें अपने हाथों में ले रहे हैं। कोई ज़्यादा कोई कम, इमेजिनेशन में लाइए, आसमान से घी भी बरस रहे और साथ शहद भी टपक रहे, कोई ले रहा कोई ज़्यादा कोई थोड़ा, और एक रस्सी है जो ज़मीन से आसमान तक लटकी हुई है। मैंने देखा कि आपने इसको थामा और ऊपर चढ़ गए, फिर एक दूसरे शख्स ने भी इसको पकड़ा और इसके साथ ऊपर चढ़ गया, फिर इसको एक और शख्स ने पकड़ा तो वो रस्सी टूट गई फिर जुड़ गई। अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हों ने अर्ज़ किया, या रसूलुल्लाह मेरे वालिद आप पर फिदा हों, ये मोहब्बत का अंदाज़ था, अल्लाह की कसम आप मुझे इजाज़त दीजिए कि मैं इसकी ताबीर बयान करूं। आपने फरमाया इसकी ताबीर बयान करो। उन्होंने कहा अबर का टुकड़ा इस्लाम है। तो यहाँ से अब आपका दिल तो चाह रहा होगा कि आपको इस ख्वाब की ताबीर मिले, तो आप इमाम बुखारी और मुस्लिम की किताब देख लीजिए, ये अल्लुलु वल मरजान में भी मिलेगी, क्योंकि उसमें वो सारी हदीसें हैं जो बुखारी और मुस्लिम दोनों में हैं। और अगर आप पेज में नीचे देखिए तो आपको पेज नंबर भी मिल जाएगा दोनों किताबों में, तो पढ़ लीजिए। तो ख्वाबों की बातें तो वैसे भी हमें बहुत अच्छी लगती हैं, लेकिन यहाँ हमने ये देखा कि अबू बकर सिद्दीक ने ख्वाब की ताबीर दी और अपनी इजाज़त दी, ये नहीं कहा बैठ जाओ मेरे होते हुए तुम बोलोगे, नहीं ऐसा नहीं किया। और इसी पर इब्ने हजर अस्कलानी कहते हैं कि इससे आलिम के अपने से बड़े आलिम की मौजूदगी में इल्मी गुफ्तगू करना साबित होता है, जबकि वो इसकी सराहतन इजाज़त दे, यानी पूरे दिल से क्लियरली खोल के इसकी इजाज़त दे दे, या किसी और तरीके से इसकी इजाज़त मालूम हो जाए। और यही बात फतवा देने और फैसला करने के बारे में भी है। इसमें अलामा ऐनी कहते हैं कि इससे आला की मौजूदगी में अदना के फतवा देने का जवाब साबित होता है, जबकि वो अदना इल्म व इमामत में मारूफ हो। तो बहरहाल आप देख लीजिए कि यहाँ किसी की कोई मोनोपोली नहीं है कि एक बात कह दी है तो कोई और नहीं कहेगा। इल्म होता ही वो है जो दूसरों को भी काबिले बर्दाश्त बना देता है। फिर उसके बाद एक और मिसाल है, नबी सल्लल्लाहु अलैहि वसल्लम की मौजूदगी में सिद्दीक अकबर का बेटी को झिड़कना। कौन थी बेटी सिद्दीक की? हज़रत आयशा सिद्दीक़ा रज़ी अल्लाह ताला अन्हा। इमाम बुखारी रहमहुल्लाह ने हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा से रिवायत नकल की, उन्होंने बयान किया। अब इसको सुनते वक्त आप फिर देखिए कि ہمارے لیے عائشہ رضی اللہ تعالیٰ عنہ کتنی معتبر شخصیت ہیں، لیکن باپ کی تو وہ بیٹی ہی تھی۔ یہ سب انسان تھے لیکن اعلیٰ انسان تھے۔ حدیث کے الفاظ کیا ہیں؟ دخل علی رسول اللہ صلی اللہ علیہ وسلم وعندی جاریتانی تغنیانی بغناء بواسا فاستجع علی الفراش وحول وجهه وجاء ابو بکر رضی اللہ عنہ فانتحرنی وقال مزمارۃ الشیطان عند رسول اللہ صلی اللہ علیہ وسلم فاقبل علیہ رسول اللہ صلی اللہ علیہ وسلم فقال دعهما فلما غفل غمستها فخرجتا۔ رسول اللہ صلی اللہ علیہ وسلم ہمارے ہاں تشریف لائے تو اس وقت میرے پاس دو بچیاں جنگ بواس کے قصوں کی نظمیں پڑھ رہی تھیں۔ آپ بستر پر لیٹ گئے اور اپنے چہرے کو دوسری طرف پھیر لیا۔ ابو بکر صدیق تشریف لائے تو انہوں نے مجھے ڈانٹا اور فرمایا، یہ شیطانی آواز نبی کریم صلی اللہ علیہ وسلم کے پاس۔ نبی کریم صلی اللہ علیہ وسلم ابو بکر صدیق کی طرف متوجہ ہوئے اور فرمایا، انہیں چھوڑ دو۔ جب وہ ان سے بے توجہ ہوئے تو میں نے انہیں اشارہ کیا اور وہ چلی گئیں۔ اس میں حافظ ابن حجر عسقلانی کہتے ہیں، ان دونوں کو چھوڑ دو۔ ہشام کی روایت میں یہ اضافہ ہے کہ ابو بکر ہر قوم کی عید ہے اور یہ ہماری عید ہے۔ آپ کے اس فرمان میں ان دونوں بچیوں کو آپ کی جانب سے نہ روکنے کے سبب کو بیان کیا گیا۔ تو اب آپ دیکھیے کہ اللہ کے نبی کی موجودگی میں ابو بکر نے اپنی بیٹی عائشہ کو ڈانٹا اور آپ نے ان کو اپنی موجودگی میں ڈانٹنے پر نہیں ٹوکا، بلکہ یہ واضح فرمایا کہ جو کچھ بھی عائشہ نے کیا وہ تو عید کے دن اس کی اجازت دی جاتی ہے۔ اس پر حافظ ابن حجر کہتے ہیں کہ اس میں یہ بات ہے کہ جب شاگرد اپنے استاد کے پاس کسی کو ناپسندیدہ کام کرتے ہوئے دیکھے تو اس کے ٹوکنے میں جلدی کرے، اور اس میں استاد کی شان میں گستاخی نہیں بلکہ یہ تو اس کے ادب و احترام اور اس کے مقام و مرتبے کی پاسداری کی بات ہے، اور اسے استاد کی موجودگی میں اس کے طریقے کے مطابق شاگرد کا فتویٰ دینے کا جواز بھی معلوم ہوتا ہے۔ تو آپ دیکھیے کہ انسانی رشتوں کی چاشنی محبت آپ کو یہاں سب دکھے گی، اور یہ اللہ کے نبی کی محفل ہے۔ آج کے دور میں بعض لوگ اپنے دینی رہنماؤں کو ایک ایسے مقام پہ کھڑا کر دیتے ہیں کہ ایسے لگنے لگتا ہے کہ وہ انسان سے بڑھ کر کچھ اور تھے، جبکہ اللہ کے نبی کے پاس ایسا کچھ بھی نہیں تھا۔ پھر اس میں آپ دیکھیے کہ غنا کا جو لفظ آیا گانے بجانے کے جواز کو بعض لوگوں نے اس حدیث سے لیا کہ دیکھیں وہ گانے گا رہی تھیں، لیکن اس پہ حافظ ابن حجر کہتے ہیں کہ صوفیوں کے گروہ نے اس باب کی حدیث سے ساز اور بغیر ساز کے گانے اور اس کے سننے کے جواز پر استدلال کیا۔ ان کی تردید کے لیے حضرت عائشہ کا صراحت سے فرمانا کہ وہ دونوں بچیاں گانے والیاں نہ تھیں بہت کافی ہے۔ اور اس کے بعد حافظ صاحب علامہ قرطبی کا قول نقل کرتے ہوئے لکھتے ہیں، ان کا یہ فرمانا کہ یہ دونوں بچیاں گانے والی نہ تھیں، یعنی وہ معروف گانے والی عورتوں کی طرح گانے سے آشنا نہ تھیں، یعنی حضرت عائشہ نے مشہور گانے سے بھی اعتراض کیا، اور گانا وہ ہوتا ہے جو ساکن کو حرکت دیتا ہے، یعنی ایموشنز اس سے آتے ہیں، مخفی جذبات کو چھپاتا ہے، یعنی جذبات ابھرتے ہیں، دل میں خیالات آتے ہیں۔ جب یہ شعر کی صورت میں اور اس میں عورتوں کے حسن، شراب اور ایسی ممدوعاں باتیں ہوں تو اس کی حرمت میں کوئی اختلاف نہیں۔ اس سلسلے میں جو کچھ بھی ایجاد کیا گیا وہ بھی اسی قسم سے ہے جس کی حرمت میں کوئی اختلاف نہیں۔ ساری بات کا خلاصہ یہ ہے کہ اس طرح کا گانا بجانا یہ سب کچھ بہرحال اس کی اسلام اجازت نہیں دیتا۔ پھر ایک آخری واقعہ ہے اس باب کا، نبی صلی اللہ علیہ وسلم کے سامنے فاروق رضی اللہ عنہ کا احتساب کرنا۔ یہ روایت عبد الرزاق احمد اور ابو یعلا رحمہ اللہ نے نبی صلی اللہ علیہ وسلم کے صحابہ میں سے نقل کی۔ ان رسول اللہ صلی اللہ علیہ وسلم صلی العصر فقام رجل فیصلی فرآہ عمر رضی اللہ عنہ فقال له اجلس فإنما حلق اہل الكتاب انہ لم یکن لصلاتهم فصل فقال رسول اللہ صلی اللہ علیہ وسلم احسن ابن الخطاب۔ بے شک نبی صلی اللہ علیہ وسلم نے نماز عصر پڑھائی تو ایک شخص نے کھڑے ہو کر نماز پڑھنی شروع کر دی۔ رسول اللہ نے اس کو دیکھا تو اس سے فرمایا، بیٹھ جاؤ، یقیناً اہل کتاب ہلاک ہوئے کہ ان کی نماز بلا فصل تھی۔ تو یہ سن کر رسول اللہ نے فرمایا، ابن خطاب نے اچھی بات کہی۔ اور عبدالرزاق کی روایت میں کہ آپ نے فرمایا، صدق ابن الخطاب، ابن خطاب نے درست کیا۔ تو اسے پتہ چلا کہ نبی صلی اللہ علیہ وسلم نے فرض نماز کے بعد دوسری نماز کو بیچ میں تھوڑی سی फसल कहते हैं जुदाई, यानी बीच में थोड़ा बैठ जाएं या जिक्र अजकार कर लें, ये मुस्तहब होता है। इसके बगैर पढ़ने पर एतराज़ किया, टोका नहीं बल्कि इनके टोकने को पसंद किया और उनकी तारीफ़ की। तो आप देखिए कि उस्ताद अच्छा वही होता है जो बसलाहियत शागिर्दों को तालीम व तरबियत की इजाज़त दे दिया करते थे। तो अल्लाह ताला से दुआ है कि हमें हकीकत में अपनी खामियों खूबियों को समझते हुए इन सारी बातों से फ़ायदा लेने वाला बना दे। इसमें आप देखिए कि बाज़ दफ़ा कुछ लोग अपनी मौजूदगी में किसी दूसरे की बात को कुछ भी अहमियत नहीं देते, और ख़ास तौर पर जहाँ मामला हो उस्ताद और शागिर्द का। बाज़ दफ़ा शागिर्द उस्ताद से भी ज़्यादा टैलेंटेड हो जाते हैं, इसमें कोई बड़ी बात नहीं। वक्त, मुशाहदा, हालात, तजुर्बा, छोटी उम्र में किसी चीज़ का शुरू करना, किसी का बड़ी उम्र में शुरू होना, तो क्या अब इससे शागिर्द हमेशा पीछे रहेगा? लेकिन जब तासुब होता है या तंग नज़री होती है तो लोग हमेशा ही उस्ताद और शागिर्द के लफ्ज़ को मुगालते में रखते हैं, और बस जगह तो अफसोस के साथ कहना पड़ता है कि इस बात पर लड़ाइयाँ और एक दूसरे के लिए दिल ख़राब होते हुए देखे गए हैं कि जी उस्ताद थे, फिर उनके सामने ही शागिर्द ने मदरसा खोल लिया, फिर उसके बाद ये हुआ, फिर वो ऐसे होने लगा, मुकाबलेबाजी, तकाबुल। तस्किया हो जाए तो बंदा इन बातों की परवाह करता ही कोई नहीं। जिसको अपनी मौत याद होगी, जिसको अपने लिए कुछ करना है, वो ज़रूर करेगा जो वो कर सकता है, और जो लोगों की बातों से डरेगा फिर वो अल्लाह से डरने का हक अदा नहीं करेगा। तो अल्लाह ताला से दुआ है कि सही मानों में हमें वो इल्म दे जो इल्म नाफे भी हो, हमारा तस्किया करे, हमारे कौल फेल के तजाद को ख़त्म करे, और जो बात हम कहें वो सीधी दूसरों के दिल पे लगे, और अल्लाह ताला कहे सुने पर अमल की तौफीक अता फरमाए।